किताब सौदाई दिल की दुनिया, राइटर इस्मत चुगताई, आवाज ताशा, कुल सफात 174, एपिसोड 1, पे नंबर 4, नावल सौदाई। चंदर जीने की रेलिंग पर से सरसर फिसलता हुआ धम से नीचे आन कूदा। रोज की तरह आज भी मासी का कलेजा मुंह को आ गया। बदमाश कहीं का, जो जरा पैर चूक जावे तो हड्डी पसली एक हो जावे, वो सर पीट कर कहती। मगर चंदर कहीं सुनने वाला था। वो रोज इसी तरह कछुए की तरह फिसलता हुआ जीने से उतरा करता था और मासी का दिल यूं ही लौटपोट हो जाया करता था। सत्यानाशे, एक रोज ऐसा मुंह के बल गिरेगा कि सारे दांत टूटकर हलक में जा पड़ेंगे। मेरी तो कोई बात ना सुने हैं। चंदर अपना खूंडा मुंह सुकेड़ कर नाक की फुंगी से मिला लेता और रूंफू करके एक टांग पर कूदता खाने की मेज पर झपटा मारता। मासी को स्ताने में से बड़ा मजा आता था। निम्मों की भी मिट्टी प्लीत कर रखी थी। वो चंदर से साल डेढ़ साल छोटी थी, मगर सारे घर में बस उसी को अपना गुरु मानती थी। और करती भी क्या, वो इसकी नन्नी नन्नी चोटियां पकड़कर घसीटता, बात बेबात टिंगरी लगाकर गिरा देता, उसकी घुड़ियों का बुरता बना डालता और जो जी में आता हुक्म देने लगता। नाक पकड़कर सांस सलाम कर, एक टांग से जा और भरा गिलास पानी का ला, एक बूंद भी गिराई तो बस कुट्टी। और कुट्टी के कई मायने थे, आते जाते धोल, कभी कोहनी मार दी, कभी नाक दबा दी। तजर्बे ने सिखा दिया था कि चंदर उसके बस का रोग नहीं, वो सिर्फ बड़े भैया से डरता है, उन्हें दुनिया का सबसे महान सबसे ज्यादा बुद्धिमान समझता है। और बड़े भैया हैं भी इससे पूरे 15 बरस बड़े। वो इतने बुलंद और इतने दयालु और इतने नेक चलन थे कि बस, जब ही तो उनका नाम भी तो सूरज था। और चांद पर जब सूरज की चमक पड़ती है तभी तो चमकता है। अगर सूर्या देवता रूठ जाएं तो चंद्रमा का मुंह काला भट पड़ जाए। जब ही तो मासी रोज सुबह शाम सूरज की आरती उतारती है, क्योंकि वो तो देवता है। और चंद्र को भूत कहती है, सूरज ने आज तक किसी को न मारा न सताया और न ही झूठ बोला, न चोरी की, न गली के लौंडों के साथ गुल्ली डंडा और कबड्डी खेली। उसकी मां जानती थी कि आस पास कोई लौंडा भी सूरज के साथ उठने बैठने के लायक नहीं। उसके साथ ही इंसान नहीं, कहानियों किस्सों में बसने वाले राजकुमार और साधु सन्नत थे। मासी हर वक्त उसकी तारीफों के गुण गाया करती थी। लोगों का ख्याल था वो अपनी बेटी उषा से सूरज का ब्याह करने का फैसला कर चुकी है, इसलिए उसे बेहतरीन दामाद बनाने में जुटी रहती है। मासी ने उसे ऐसा तारीफे करके चढ़ा दिया था कि कभी कोई शरारत करने को मन भी चाहता तो वो डर जाता कि कहीं उसकी साख ना खत्म हो जाए और वो भी मामूली इंसान समझा जाने लगे, तब लोग उसकी इतनी चर्चा नहीं करेंगे। और मासी मासी आरती नहीं उतारेगी, चंदर और नम्मो उसके डर से लरसना छोड़ देंगे, फिर दुनिया में उसके लिए क्या रह जाएगा? इज्जत ही तो एक चीज है जो उसे इतनी सी उम्र में इतनी बहुत सी मिली हुई है, वो अपने खजाने पर डाका नहीं पड़ने देगा। मरते वक्त माता ने चंदर और निम्मो का हाथ पकड़ा कर कहा था, बेटा अब तुम ही इनके माई बाप हो, कोई ऐसी नीच बात ना करना जो ये बुरा सबक पाकर आवारा हो जाए। अगर खानदान की इज्जत पर आन चाहिए तो मेरी आत्मा चैन ना पाएगी। और पिताजी साल पहले ही परलोक सुधार चुके थे, उन्होंने दुनिया के बनाए असूलों को ठुकराया और एक नीच औरत के चक्कर में पड़कर हलकान हुए। फिर उसी से झगड़ा होने के बाद शराब में धुत हो गए और मोटर के एक्सीडेंट में खत्म हो गए। मासी मां जी की बड़ी प्यारी सहेली थी, उनके पति ने भी उन्हें छोड़ रखा था और दो दुखी औरतें ہر وقت سورج کے کانوں میں نیک چلنی کا سندیش انڈیلا کرتی تھیں۔ ماسی کا خیال تھا سورج کے پتا تربھون ناتھ جی کی اچھی طرح دیکھ ریکھ نہیں ہوئی، ادھر ان کے ماں باپ نے ڈھیل دی اور ادھر پتنی بے دم نکل گئی اور کبھی پکی طرح ان کی روک تھام نہ کر سکی، تبھی تو وہ جوانی میں بے موت مرے۔ سورج 15 برس اکلوتا لاڈلا بیٹا رہا اور پتی کی بے توجہی سے ڈر کر ماں نے بیٹے پر ہی پنجے گاڑ دیے۔ پھر کچھ نصیب پھرے اور 2 بچے اور ہوئے، مگر سورج جیسا پیار کسی کو نہ ملا۔ چندر اور نمو کو نوکروں نے پالا، بری راہ سے روکنے کے لیے صرف بھاشن جھاڑنے کو کافی نہ سمجھا گیا اور ماں نے اوشا رانی سے اس کی نسبت کر دی اور ماسی کے ساتھ مل کر وہ اوشا اور سورج کا میل بھاگوان بنانے پر جھٹ گئیں۔ مگر شادی کرنے سے پہلے ہی موت نے آلیا اور چل بسیں۔ تب نمو 1.5 برس کی تھی اور چندر 3 کا، اور سورج کا 18واں سال ختم ہو چکا تھا۔ اتنی سی عمر میں ایسی بھاری ذمہ داری سر پر آن پڑی تو وقت سے پہلے ہی سورج بوڑھا ہونا شروع ہو گیا۔ شریر تو کبھی تھا ہی نہیں، اب تو بالکل ہی سادھو بن گیا۔ اسکول کالج میں برے لڑکوں کی صحبت کے ڈر سے اسے گھر پر ہی ٹیوٹر رکھ کر تعلیم دلوائی گئی تھی۔ ماں کو مرے 3 سال بیت چکے تھے، مگر کوئی دن ایسا نہیں جاتا تھا جب ماسی آنسو بہا کر اس کی موت کا نقشہ نہ کھینچتی ہو۔ دن میں کئی بار وہ ماں کے کال دہراتی تھی۔ چندر اور نمو تو ماں کو بھول سے گئے تھے، مگر سورج پر ماں اور اس کے بعد ماسی کا بہت دباؤ تھا۔ سورج کے ساتھ وہ اوشا پر بھی بڑی سخت نگرانی رکھتی۔ اسے ایک دن گھر کی ملکہ بننا تھا، اسے سورج کی یوگیا بننا تھا۔ وہ اسے ہر وقت پڑھنے لکھنے اور کشیدہ کاری کے کام پر جٹائے رکھتی۔ دودھ کا جلا چھاچ پھونک پھونک پر پیتا ہے۔ یہ مرد کی ذات بندر جیسی ہوتی ہے، کتنا بھی پڑھاؤ سدھاؤ موقع ملے گا تو چٹ پیڑ پر چڑھ جائے گا۔ اور اوشا کو وہ ایسے گھر سکھانا چاہتی تھی کہ اس کا پتی پیڑ پر نہ چڑھ سکے، نہ کہ سیدھ میں سچے راستے پر چلتا رہے۔ اوشا ماں کے مقابلے میں نیری گائے تھی، جدھر ماں ہنکاتی اٹک جاتی۔ ماسی خرام اور نہیں تھی، اس نے اپنی سہیلی کے پیار کو بڑے دل سے نبھایا۔ بیماری میں ایسی سیوا کی کہ سگی بہن کیا کرتی۔ سیاہ سفید کی مالک ہو کر بھی کبھی کچھ اٹھا بچا کر اپنے تن کو نہ لگایا، ہمیشہ گھر میں 4 نوکروں کے برابر کام کیا۔ ویسے بینک اور جائیداد وکیل سیتارام جی کے ہاتھ میں تھی۔ سیتارام جی بڑے دوست نواز، بھلے مانس، برمچاری تھے۔ ان 3 بچوں کو اپنا سمجھ کر دیکھ بھال کرتے تھے۔ مگر زیور کپڑا تو ماسی کے ہاتھ میں تھا نا، مرنے والی نے اپنے ہاتھ سے جو زیور دے دیا۔ اس کے علاوہ انہوں نے کبھی ایک تار بھی نہ چھوا، اور ضرورت بھی کیا تھی، سارا زیور ماں سورج کی دلہن کے لیے دے کر گئی تھی۔ چندر اور نمو جب بڑے ہوں گے تب دیکھا جائے گا، سورج سب دیکھ ریکھ کرے گا۔ سورج کی دلہن سوائے اوشا کی اور کون تھی؟ پھر کیا ضرورت تھی ماسی کو کسی چیز کی؟ سب کچھ ہی تو اوشا کے لیے تھا۔ چھوٹی سی عمر سے ہی اوشا نے سورج کو اپنے من مندر کا دیوتا مان لیا تھا۔ وہ 13 برس کی عمر سے بہت ہی باشعور بیوی کی طرح ہر بات کا خیال رکھتی۔ بغیر ماسی کے ٹوکے وہ ان کے لیے پانی گرم کروا کر حمام میں لگواتی، ان کے کپڑے نکال کر سجاتی، کھانے کے وقت ان کی تھالی میں مزیدار لقمے پروستی۔ بنا مانگے سے پتہ چل جاتا کہ انہیں نمک چاہیے یا پانی چاہیے یا ہری مرچ کو دل ہو رہا ہے۔ وہ ان کے لیے چکن کے کرتے کاٹتی، نئی نئی وزن کی سویٹر بنتی اور رومال پر گلدستے کاٹتی۔ گھر اسی کا تو تھا نا، ذرا سی کوئی چیز ٹوٹ جاتی یا ادھر کی ادھر ہو جاتی تو وہ گھرستنوں کی طرح نوکروں سے جھگڑا کرتی۔ سورج اس کی سیوا کے عادی ہو چکے تھے اور اسے اپنا حق سمجھ کر سویکار کر لیا کرتے تھے۔ مگر عام نوجوانوں کی طرح انہوں نے نہ کبھی اوشا سے چھیڑ خانی کی اور نہ میٹھی آنکھ بھر کر دیکھا۔ اسے لونڈیار پن پسند نہیں، کوئی وہ لفنگا ہے، اور نہ میری بیٹی حرافا ہے۔ کبھی کوئی سورج کی بے توجہی کی طرف اشارہ کرتا تو فوراً سمجھا دیتی سورج اپنی ماں پر گیا ہے، مگر چندر سموچا باپ پر گیا ہے، بے چین، بے قرار اور خود سر۔ چندر اور نمو نہ بھی پیدا ہوتے تو ستونتی کی کوک تھوڑی چل جاتی۔ سو اولادوں کی ایک اولاد سورج موجود تھا، وقت آنے پر سب کچھ ہو رہے گا۔ ماسی کو اپنے سگڑاپے پر پکا بھروسہ تھا، انہیں معلوم تھا کہ موقع اور ضرورت کو دیکھ کر وہ اوشا کو مرد پھانسنے کے گر بھی سکھا دیں گی۔ ویسے انہوں نے کیا کسر اٹھا رکھی تھی، ہر وقت لیکچر پلایا کرتی، بیٹی سیوا سے تو بھگوان بھی من جاتے ہیں، اور سورج تو پھر منچ ہے۔ خود ماسی نے اپنے میاں کی سیوا جی جان سے کبھی نہ کی، وہ نگوڑا اس کا جوگ تھا بھی نہیں۔ اگر وہ کلرک کی بجائے کوئی تھانے دار یا ڈپٹی ہوتا تو مجال تھی، وہ ان کے چنگل سے نگل جاتا۔ ایسی سیوا کرتی کہ ستی ساوتری کو تاک میں بٹھا دیتی۔ مگر سورج تو اس قابل تھا کہ اوشا کی خوش نصیبی تھی کہ جو اسے اس جیسا پتی ملنے والا تھا۔ جب ہی تو ماسی کے پروگرام کے مطابق اس کے پاس ہر وقت اوشا ہی نظر آتی تھی۔ انسان جسے دیکھے گا اسی کو تو پرکھے گا۔ چندر ہنس میں معمول چھلانگے مارتا فرنیچر پر سے کودتا سیدھا ناشتے کی میز پر ٹوٹا۔ ہائے ہائے چندر، ماسی چلائی۔ کیا ہے ماسی، کہاں بیٹھا رہے رے؟ کرسی پر ماسی۔ کس کی کرسی پر بیٹھا ہے رے؟ او بڑے بھیا کی کرسی پر۔ جھٹ سے وہ کرسی چھوڑ کر دوسری کرسی پر بیٹھ گیا، جیسے اس نے مندر میں کسی دیوتا کا آسن گندا کر دیا ہو۔ ماسی نے ادب سے زینے کی طرف دیکھا جدھر سے سوریا دیوتا پدارنے والے تھے۔ ہائے چندر، ماسی نے اسے پھلوں کی طرف ہاتھ بڑھاتے دیکھ کر ہانک لگائی۔ بڑے سرکار کو تو آلے نے دو نگوڑے، کیسا ندیدہ ہے، رام رام۔ بادب، با ملاحظہ، خوشیار، مہابلی تشریف لاتے ہیں۔ فضا ان کے روب سے لرز اٹھی۔ آنکھ کا اشارہ پاتے ہی اوشا لپک کر نچلی سیڑھی کے قریب سر پر اوڑھنی ڈال کر کٹھ پتلی کی طرح جا کھڑی ہوئی۔ زینے کے موڑ سے پہلے دھیرے دھیرے قدموں کی چاپ پدھاری، پھر جیسے پچھم کی سیما سے سوریا دیوتا نے سر اٹھایا۔ بڑی بڑی تپسیوں جیسی گھمبیر آنکھیں یا گھنے بال، جن کی ایک نپی تلی لٹ ماٹھے پر لرستی ہوئی، یا ستواں کھڑی ناک، یا جھاگ سی سفید دھوتی، یا بھاری ریشم کا ڈھیلا کرتا، کاندھوں پر بھونسلے رنگ کی پشمنے کی شال سنبھالے، پل بھر کو زینے کی چوٹی پر جگمگائے۔ یہ لباس انہوں نے بنگالیوں سے پہننا سیکھا تھا۔ پھر قدم تولتے ٹپ ٹپ کرتے وہ نیچے اترنے لگے۔ نمسکار، اوشا کی نازک سی آواز سرسرائی۔ نمسکار، انہوں نے دور ہوا میں دیکھتے ہوئے دونوں ہاتھ جوڑ کر ماتھے پر گری ہوئی لٹ کو چھو لیا۔ جیو میرے لال، لمبی عمر ہوئے، ماسی نے چٹ چٹ بلائیں لینا چاہی، مگر وہ راہ کاٹ کر آگے نکل گئے تاکہ ماسی ان کی ماتھے کی لٹ نہ بگاڑ دیں جو انہوں نے بڑی دیر تک آئینے کے سامنے کھڑے ہو کر سجائی تھی، جو بالکل ایسی معلوم ہوتی تھی جیسے لاپرواہی کی وجہ سے آن پڑی ہو۔ اور ماسی روز اس مشکل سے جمائی ہوئی لٹ کو سنوارنے کی دھمکی دیا کرتی تھی، جس پر انہیں غصہ آنے لگتا تھا، مگر ضبط کر جایا کرتے تھے کہ دیوتا غصہ نہیں کیا کرتے۔ چندر کا بھوک کے مارے حال پتلا ہو رہا تھا، جیسے ہی بڑے سرکار بیٹھے وہ کھانے پر ٹوٹ پڑا۔ تب چڑیا کی طرح پھدکتی ہوئی نمو آئی اور آتے ہی چندر کا منہ چڑایا اور دھم سے بیٹھ گئی۔ نمو رانی جی، آج تو نے کیا نہیں کیا؟ ہاں اچھا، تو پہلے نمسکار کر، ماسی حکم دیتی اور निम्मो ने नमस्कार करके चंदर की नकल में फुसकना शुरू कर दिया। मासी ने झट से लड्डुओं की प्लेट उठाकर सूरज के आगे रख दी। पहले बड़े भैया को लेने दो बेटा, मैं अभी ताजी पूरी तलकर लाती हूं। इन नौकरों का कुछ भरोसा नहीं, कच्ची पक्की बना डालेंगे, रोज तो उषा बनाती है। लो बेटी, तुम बड़े सरकार के लिए अनार छीलो। होने वाले रिश्ते का हिसाब लगाकर वो उषा को बड़े भैया नहीं कहने देती थी, मगर आपकी तकलीफ करती हैं कि सारे नौकर मर गए हैं। अरे वाह बेटा, इसमें तकलीफ कैसी? हाय, तुम मेरा कितना ख्याल रखते हो मेरे लाल। सती सवित्री तुम्हारी मां ने जो ये सहारा न दिया होता तो हमारा क्या बनता। मासी फौरन बसूर कर रोने लगी। उन्हें रोता देखकर चंदर और निम्मो को बेहद खुशी होती थी। दोनों खूखू हंसने लगे। एलो बेटे, ये नारंगिया। चंदर को नारंगियों की तरफ हाथ बढ़ाते देखकर एकदम उन्होंने आंसू का नल बंद कर दिया और मुस्कुराने लगी। नहीं, रात को ढूंढो खांसेगा। उन्होंने चंदर का हाथ झटक दिया। रोते रोते जब वो यूं एकदम ब्रेक लगाकर गियर बदलती तो बड़े सरकार की नाक भी फुदकने लगती और वह हंसी छुपाने के लिए फौरन रुमाल से नाक दबोच लेते। वो भला कैसे हंस सकते थे। मासी पूरियां लेने गई। उषा निम्मो के जूते की घुंडियां ठीक कर रही थी और चंदर मेज के नीचे झुका हुआ टॉमी को बिस्किट खिला रहा था। एक लम्हे के लिए मैदान खाली था। सामने ताजा लड्डू महक मार रहे थे। बड़े सरदार के मन में छुपा हुआ शरीर बच्चा एकदम हुमका और गड़प से लड्डू मुंह में। मासी के पैरों की चाप सुनकर उनकी समझ में ना आया कि लड्डू का क्या करें। न मुंह तक ले जाने का मौका था, न वापस प्लेट में पहुंच सकता था। मजबूरन कुर्ते की जेब में सटका लिया। हाय चंदर, एकदम लड्डू गायब देखकर मासी ने छाती घोंट ली। क्यों रे पाजी, डॉक्टर ने मिठाई खाने को मना किया है और तू एकदम दो लड्डू खा गया। हमने नहीं खाए लड्डू, चंदर मिनमनाया। और ऊपर से झूठ भी बोलता है बेईमान, दिखा हाथ। चंदर ने दोनों हाथ मासी की नाक के पास कर दिए। वो बिदक कर दूर हट गई। मुंह खोल। चंदर ने मुंह खोला। गौर से लड्डुओं के निशानात ढूंढने के बाद फैसला किया गया, समोचे ही निकल गया चोर। उन्होंने इसके कान पकड़ लिए। बस बस मासी, गलती हुई, माफ कर दीजिए, अब ऐसा नहीं करेगा, बड़े सरकार बोले। बेकार हमारा नाम ले रही है मासी, हमने लड्डू छुए भी नहीं। तो फिर निम्मो ने खाए होंगे, बड़े सरकार ने निम्मो को घूरा। नहीं बड़े भैया, हमने तो खाए भी नहीं, उषा दीदी से पूछ लीजिए। अब यकीनन उषा रानी ने तो नहीं खाए, तो फिर कहां गए लड्डू। बड़े सरकार ने बड़ी बड़ी सिया आंखों से चंदर को घूरा तो उसे सहम कर नजरें नीचे कर ली। ये देखो, बगले झांकने लगा निगोड़ा। छी छी, कितना गंदा बच्चा है। बेटा तुम तो खाओ। मासी ने लड्डू सूरज की तरफ बढ़ाए। नहीं मासी, आप जानती हैं मुझे मिठाई पसंद नहीं, बड़े सरकार ने जेब में पड़े हुए लड्डू को प्यार से सहला कर कहा। चंदर, आइंदा तुमने ऐसी नीच हरकत की तो अच्छा ना होगा। नाश्ता करते ही निम्मो और चंदर में इशारों ही इशारों में बातें हुई, दोनों खिसक लिए। मासी और उषा ने घर के हिसाब किताब की फेहरिस्त निकाल ली। पुदीना 3 आने, लौका 6 आने, तौरी। मासी अपनी ईमानदारी की साख बताने के लिए दाने दाने का हिसाब दिया करती थी ताकि बड़े सरकार कायल हो जाएं कि होने वाला रिश्ता कितना मुनाफा बख्श होगा, मगर बड़े सरकार का जी चाह रहा था कि वो उनका मुंह नोच लें। अदरक 1.5 पाव, गरम मसाला। ओह, बड़े सरकार ने बड़े ड्रामाई अंदाज में अपना सर दोनों हाथों से थाम लिया। मासी उचक पड़ी। एहे, क्या हुआ बेटे? दर्द, सर में दर्द। अरे उषा, क्या पगलियों की तरह खड़ी मुंह तक रही है, मुंशी जी से कह। नहीं, डॉक्टर साहब को ना बुलवाइए, मेरी दराज में गोलियों की शीशी है। अरे जा नसीबू जली। उन्होंने उषा को धक्का दिया और खुद आंचल से हवा करने लगी। पानी, بڑے سرکار نے سر پٹک کر کہا۔ ماسی پانی لینے بھاگی، انہوں نے اطمینان سے لڈو جیب سے نکالا، زیادہ نظر جھاڑی اور گپ سے منہ میں ڈال لیا اور بڑے آنند سے آنکھیں موند کر مزے لینے لگے۔ چماسی ہانپتی کامتی پانی کا گلاس لیے دوڑی آئی اور اوشا گولیوں کی شیشی لے کر ان کے پاس پہنچی تو انہوں نے چونک کر دونوں کو ایسے دیکھا گویا پہچانتے تک نہیں۔ وہ سرکار درد، گولی، پانی، ماسی یاد دلانا چاہتی تھی۔ پانی، گولی، او ہاں سمجھا، نہیں اب ضرورت نہیں۔ اور وہ بڑی بے توجہی سے اخبار دیکھنے لگتے۔ ماں بیٹیاں کچھ بھونچکی سی رہ جاتی، بڑے سرکار کی سیوا کا اتنا حسین موقع ہاتھ سے جانے کا بھی ملال ہوتا۔ بڑے سرکار کو یوں الو بنانے میں بڑا لطف آتا۔ وہ کتنے بدھی دان تھے، جسے چاہتے دم بھر میں الو بنا کے رکھ دیتے تھے اور پھر دیر تک یاد کر کے ہنسا کرتے اور بڑا آنند ملتا۔ نیا پیراگراف۔ اور کیا، سچی تو کہہ رہا ہوں، اگر چنگلیاں سے بالشت بھر گہرا کھودو تو زمین سے پری نکلے گی۔ چندر نے بڑھ ہانکی، ہائے رام، چھٹ بھیا کہ پھر وہ میرے سنگ کھیلا کرے گی۔ نمو نے اپنی ننی سی چنگلیاں سے مٹی کھودنا شروع کر دی، مگر زمین ایک انچ بھی نہیں کھدی تھی کہ ناخنوں میں مٹی بھر کر ٹیسے اٹھنے لگی۔ چھٹ بھیا جی، کیا تم نے کبھی پری دیکھی ہے؟ بہت دفعہ۔ چل جھوٹے لپاٹی، سچی تیری قسم، تو ہمیں بھی دکھاؤ نا، تو بدھو ہے، تجھے پری نہیں دکھائی پڑے گی۔ کیوں، بس کہہ دیا ہم نے؟ چھٹ بھیا کیا ہے، انگلی دکھ رہی ہے، کہا تھا نا تجھ سے نہیں کھودی جائے گی زمین۔ بھیا جی پری، اچھا وہ دیکھ، کہاں؟ نیمو ڈر کر پاس گھس آئی، وہ انار کی ڈالی پر ہے نا، وہ تو کافتا ہے۔ کافتا نہیں بدھو، فاختہ، اصل میں یہ پری ہے۔ پری؟ تجھے کیسے معلوم؟ بس ہمیں معلوم ہے، بس کہہ جو دیا کہ یہ پری ہے، چپ کے بیٹھی رہو، ابھی دیکھنا لوٹ پوٹ کر پری بن جائے گی۔ مگر بدقسمتی سے اسی وقت نمو کو چھینک آنا رہ گئی تھی، پھر سے فاختہ اڑ گئی۔ دیکھا گدیا کہیں گی، چل ادھر لے کے چھینک مار دی، ابھی غصہ آ جاتا تو تجھے چوہا بنا دیتی۔ پری؟ ہاں اسے میں چوہا بنا دیتی، اور نہیں تو۔ چھوٹے بھیا، ہاں گھر چلو، ہمیں ڈر لگ رہا ہے۔ پمو بسوری، ہم نہیں دیکھتے پریاں سریاں، بڑے آئے پریاں دکھانے والے، بھوندو۔ مگر چندر جی حیرت سے منہ پھاڑے پیڑ کے پاس پتوں کے ڈھیر کو گھور رہے تھے۔ ایک ننا سا گلابی ہاتھ پتوں کے بیچ میں پڑا تھا۔ ہاتھ! چندر جی ایک دم سرپٹ بھاگے، مگر پمو ٹھوکر کھا کر گری اور گلا پھاڑ پھاڑ کر چلانے لگی۔ پمو کو سہارا دے کر کچھ ڈر کم ہوا، ایک تتلی ہاتھ کو پھول سمجھ کر اس پر آن بیٹھی۔ دیکھو پمو، چندر نے پمو کو چمٹا کر کہا، ہاتھ کون ڈال گیا یہاں؟ ضرور کوئی پری بھولے سے چھوڑ گئی ہوگی، چندر نے رائے دی۔ کہاں ہے پری؟ اڑ تو گئی، پر ہاتھ یہیں گرا گئی، جان پڑتا ہے بھولے سے رہ گیا، اسے اٹھانے پمو۔ نہ چھوٹے بھیا، گھر چلو۔ پمو کی گدگی بند گئی۔ ارے ڈرتی کاہے کو ہے، سڑن ٹھہر ذرا دیکھے تو۔ چندر نے ایک تنکا لے کر ڈرتے ڈرتے ہاتھ کو چھوا، ایک ننی سی انگلی ہلی اور ایک مرغا بھی غاں غاں کرتی جھل سے اڑی۔ دونوں لرس کر بھاگے، مگر چندر مردانہ وار رک کر پھر واپس لوٹا۔ لکڑی سے پتے ہٹائے تو مٹی میں سے بھورے بھورے بال اور ایک سفید مکڑا بھی دکھائی دیا۔ वो बड़ी बड़ी सहमी हुई आंखें खुल पड़ी, नन्हे नन्हे होंठ लरसे और चीथड़ों में लिपटी हुई दो डेढ़ साल की बच्ची ने पत्ते झाड़कर उठने की कोशिश की। दोनों बच्चों की सिट्टी गुम हो गई। तुम परी हो ना, चंदर ने सहमी हुई आवाज में पूछा। बच्ची ने हां में सर हिला दिया। देखा, चंदर ने अकड़कर निम्मो को जिताया, तुम्हारे पर कहां है परी? निम्मो की भी हिम्मत बढ़ गई। बच्ची डरी हुई आंखें फाड़कर चारों तरफ देखकर बसुरने लगी, बुद्धू कहीं की रुला दिया ना बेचारी को। टाफी खाओगी परी? बच्ची ने सर हिला दिया। हाय बेचारी भूखी है, पम्मो की आंखें छलक उठी। इसके पर तो है ही नहीं, अब कैसे उड़ेगी छोटे भैया? तुम रो नहीं परी, बेचारी के पर खो गए हैं, दूसरे निकल आएंगे। रो मत परी, अब क्या करें, चलो इसे घर ले चले। ए परी, हमारे घर चलोगी? बच्ची ने सर हिला दिया। जब दोनों बच्ची को लादे घर पहुंचे तो रामी कहारन की तो चीखें निकल गईं। हद है मासी जी, छोटे भैया कहीं से लौंडिया उठा लाए। लौंडिया? ए चल दीवानी, किसी गवाले की छोकरी होगी, फेंकवाओ मुई को। अजी वे ना फेंकने दे, मारे हैं दोनों के दोनों। अरे कौन दोनों? अजी बुई, छोटे भैया और उनके संग में पम्मो बिटिया भी लग गई हैं। चल मैं देखती हूं इस लौंडे को। इस लौंडे ने तो नाक में दम कर रखा है कि कभी कुत्ता, कभी बिल्ली, कभी गुलहरी उठाए चले आता है, पर आज तो किसी की लौंडिया उठा लाया, मलीच कहीं का। अरे चंदर निगोड़े, क्या उठा लाया रे? परी मासी, चंदर ने ऐलान किया। हां मासी, बेचारी के पर खो गए हैं। निम्मो ने तरफदारी की। क्यों रे, ये घर है कि घोरा, कि जो कूड़ा करकट मिला घर में? हे मुंशी जी, फेंकवाओ इस मुर्दी को, सारा कुर्सियों का नाश मार दिया। चल बे साखी के बच्चे, उठा अपनी नानी को। मुंशी जी ने मेहतर को हुक्म दिया। आ हम मारेंगे बेसाखी तुझे। चंदर ने हाकी स्टिक तानी। क्या बात है, बड़े सरकार ने जीने पर से नाकबू चढ़ाकर कहा। देखो तो बेटा, न जाने किसकी लौंडिया उठा लाया है। वाह, हमने तो पड़ी पाई है, निम्मो से पूछ लीजिए। हां बड़े भैया, बेचारी के पर खो गए हैं। पर? हां भैया जी, पर, ये परी है ना, पत्तू में सो रही थी। अच्छा बस हो चुका खेल, चलो इसे फेंकवाओ। नहीं, हम पालेंगे इसे, चंदर ने बच्ची को समेटकर कब्जे में किया। जरा सी बच्ची न जाने क्या समझकर उसके सीने से बंदर के बच्चे की तरह चिपक गई। एहे बड़ा आया पालनहार, देखती हूं तो इस बला को कैसे पालता है। मासी ने बच्ची का बाजू पकड़कर खींचा और उसे गंदे चीथड़े की तरह उठाकर चलती बाहर फेंकने लगी। जानो छोटा मोटा तूफान मासी की जान पर टूट पड़ा। पम्मो और चंदर उनसे चिमट गए, दांतों और नाहनों से साड़ी तार तार कर डाली। पम्मो ने जो जोर से धक्का दिया तो मासी चारों खाने चित, दोनों उनकी छाती पर चढ़ बैठे और पस कर दिया। बच्ची ये चेहले देकर खिलखिलाकर हंसी और तालियां बजाने लगी। बड़ी सरकार को इतने जोर से हंसी आई कि उनकी सारी बड़ाई खाक में मिलते मिलते बची। उन्होंने बड़े जब्त से कहा, रहने दीजिए मौसी, पुलिस चौकी खबर करवा दीजिए, वो आकर ले जाएंगे। मगर बच्चे गुल मचाने लगे, सूरज के पैरों से लिपटकर रोना शुरू कर दिया। मासी ने दांत पीसकर कहा, देखूंगी चंदर थानेदार साहब को कैसे रोकता है। पुलिस को भी मारेंगे, चंदर ने हाकी स्टिक सिंचाई। वो सूरमा बना परी की हिफाजत पर डटा रहा। हथकड़ियां पड़ जाएंगी, हम तोड़ डालेंगे हथकड़ियां। मगर पुलिस ने आकर तफ्तीश की तो पता चला आसपास के किसी गांव वाले की बच्ची नहीं है, न जाने कौन फेंक गया है। حرام کی ہوگی۔ ماسی نے فیصلہ کیا، اناتھ آشرم میں بھجوا دو، جب تک اس کا کوئی وارث نہیں ملتا اسے یہی رہنے دیجیے، بچوں کا جی بھر جائے گا تو بھجوا دیں گے، بڑے سرکار نے فیصلہ کیا۔ مگر بچی واقعی پری ذات تھی، اس کا کوئی وارث اس کی تلاش میں نہ آیا اور وہ وہیں رہنے لگی۔ اوشا رانی کے گڑیا کھیلنے کے دن ابھی باقی تھے، انہوں نے پرانے کپڑے کاٹ کر جمجماتے ہوئے لباس تیار کیے۔ کچھ دن تو وہ رسوالی کے پاس والی کوٹری میں رمی کہارن کے ساتھ رہی، پھر بچوں کے کمرے میں زمین پر سونے لگی۔ دیدی کی خوش آمدے کر کے اس کے نئے کپڑے بھی بنوا لیے۔ کبھی ماسی ایک دم بغاوت پر ڈٹ جاتی کہ نہ جانے موئی بھنگی کی ہے کہ چمار کی، سنگ میز پر بیٹھ کر کھاتی ہے۔ مگر اسے چندر اور پموں کے ساتھ ساتھ اوشا رانی کی محبت بھی حاصل تھی، اس لیے بچوں کی ضد پوری ہوتی رہی۔ سورج کو کوئی شکایت نہ تھی، بچی ان کی صورت سے لرستی تھی، دیکھتے ہی بھاگ کر کسی کونے میں چھپ جاتی، چندر یا پموں کی آڑ میں ہو جاتی یا اوشا کے آنچل میں منہ چھپا لیتی۔ روتی ہوتی تو ایک دم سانس روک لیتی اور ہنستی ہوتی تو منہ پر ہاتھ رکھ کر چپ ہو جاتی۔ بڑے سرکار اپنی روب کوس پر یوں سکا بیٹھتے دیکھتے تو اور پھول جاتے۔ اوشا اسے بندریا کی طرح پیارے پیارے کپڑوں میں سجاتی، اس کا نام اس نے چاندنی رکھا تھا، چندر کی چاندنی، اسی کو تو پڑی ملی تھی۔ چندر اور پمو اس پر فریفتا تھے، بڑے فکر مند ہو کر کبھی غور سے اس کے کندھوں کو ٹٹولتے کہ کہیں پر تو نہیں پھوٹ رہے، پر نکل آئے تو وہ پھر سے اڑ جائے گی۔ ماسی کی مخالفت کے باوجود اس کی پڑھائی بھی ہوتی رہی، کیونکہ وہ ہر دم بچوں کے ساتھ لگی رہتی تھی۔ جانے کیوں میرا جی آپ ہی آپ دکڑ پکڑ ہوتا ہے، نیک شگن نہیں کہ راستے کا کوڑا آنکھوں میں گھس جائے، ماسی ٹھنڈی سانس بھر کر کہتی۔ بڑی ہو کر یہ لونڈیا نہ جانے کیا گل کھلائے گی۔ بڑی سرکار بہت بڑے تھے، اس لیے نہ ان کے دوست تھے اور نہ کہیں آنا جانا، وہ تھے اور ان کی فلسفے کی کتابیں، گھوڑی کی سواری اور تیرنے کے سوا کبھی باہر نہ نکلتے۔ دور دور تک جاگیر پھیلی ہوئی تھی، اپنی نہر، اپنے جنگل اور جھیل۔ کاش چندر ہی ان کے ساتھ کا ہوتا تو اتنا جان لیوا اکیلا پن نہ ہوتا۔ چندر اور پمو کی کیسی گاڑی چھنتی تھی، کبھی ان کا دل چاہتا ایک دم ان کی طرح ٹھٹھے لگانے لگیں، پیڑوں پر چڑھ کر دھما دھم کودیں، مگر بڑا پن آڑے آ جاتا۔ اوشا کو وہ کبھی نہ سمجھ سکے، شرمائی سی بیچاری، چوری چوری انہیں تکنے کے سوا کسی مصروف کی نہ تھی۔ اسے جوان ہوتے دیکھ کر جو خیالات ان کے دل میں آئے ان کو گندا سمجھ کر وہ ایک دم سہم گئے اور انہیں اس کے وجود پر غصہ آنے لگا۔ چندر گدا تھا، پڑھائی سے جان چراتا، شریر سب کو پریشان کیا کرتا تھا، ماسی کا تو ناتکا بن کر رکھا تھا، ان کا خیال تھا کہ بڑا ہو کر ضرور ڈاکو نکلے گا۔ اس کے ساتھ ہی یہ ایپیسوڈ اپنے اختتام کو پہنچا۔